सँगै बस्दा दादा दिदी हजुर बारामा, स्कुलमा झैँ कति धेरै सिक्ने कुरा, घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ, भान्सातिर आमालाई काम सघाएनी हुन्छ, चराहरू घर नजिकै चिरिबिरी गर्छ, गाई बस्तुलाई नानी बाबु कति मन पर्छ, घरको सफाई बारीको घाँस काटे पनि हुन्छ, ठुलासँग मनका कुरा साटे पनि हुन्छ, चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला, प्रतिभालाई देखाउन गर्न हुन्न ढिला।
नमस्कार, रेडियो बाल सिकाई कार्यक्रम अन्तर्गतको शिक्षक तथा अभिभावकहरूको लागि तयार पारिएको कार्यक्रमको 23 अङ्कमा यहाँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका आधारभूत शिक्षकहरूको पेशागत विकास तथा अभिभावकहरूमा असल अभिभावकत्वबारे जानकारी दिन तयार पारिएको हो।
यो कार्यक्रम रातबंगला फाउन्डेशन, रातबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पबको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आज पनि हामी शिक्षकको लागि रोचक कुराकानी तथा आकर्षक शिक्षण विधिहरू लिएर आएका छौँ, साथै अभिभावकहरूको लागि अभिभावकत्वका रमाइला कुराहरू लिएर आएका छौँ।
आजको कार्यक्रममा केही लेख्नुपर्ने कामहरू भएकाले तपाईँहरूले आफ्नो साथमा कापी र कलम लिएर बस्नुहोला।
साथै पछिल्लो कार्यक्रममा भने अनुसार आजको कार्यक्रममा हामी रङ बनाउने क्रियाकलाप गर्ने भएको हुँदा आफ्नो साथमा अबिर, केसरी, निर, 6 कचौराहरू, 2 गिलास माड वा 1 सानो बट्टा फेभिकोल, 2 सेतो कागज वा कापी, रङ ब्रस वा लट्ठी वा चम्चा, 1 जग पानी लिएर बस्नुहोला।
अब रमाइलो 3 नाम दिनुहोस् भन्ने खेल खेलौं। यस खेलको लागि कापी र कलम चाहिन्छ, ल्याउनुहोस् है त।
यो खेल कसरी खेल्ने एउटा उदाहरण सुनौ अनि खेलमा सहभागी हुनुहोस् है। मलाई 3 नाम दिनुहोस् जुन पानीमा डुब्छ। मैले यसो भनेपछि तपाईँहरूले 5 समयमा किला, ढुङ्गा, इटा वा यस्तै पानीमा डुब्ने चिजहरूको नाम आफ्नो कापीमा लेख्नुपर्छ। बुझ्नुभयो त? तयार हुनुहुन्छ? लौ खेल सुरु गरौं है त।
मलाई 3 नाम दिनुहोस् जुन गुलियो हुन्छ।
मलाई 3 नाम दिनुहोस् जुन मानव निर्मित हुन्।
मलाई 3 नाम दिनुहोस् जुन उड्छ।
मलाई 3 नाम दिनुहोस् जुन अमिलो हुन्छ।
मलाई 3 नाम दिनुहोस् जुन गोलो आकारको हुन्छ।
मलाई 3 नाम दिनुहोस् जुन ढाड भएका जनावरहरू हुन्।
मलाई 3 नाम दिनुहोस् जुन प्लास्टिकले बनेको हुन्छ।
मलाई 3 नाम दिनुहोस् जुन बच्चा जन्माउने जनावरहरू हुन्।
मलाई 3 नाम दिनुहोस् जुन मासु खाने जनावरहरू हुन्।
तपाईँहरूलाई यो खेल पक्कै पनि रमाइलो लाग्यो होला। यसरी नै यो खेल आफ्ना कक्षाका विद्यार्थीहरूलाई खेलाउन सकिन्छ। अहिलेको अनलाइन कक्षामा पनि यो खेल खेलाएर विद्यार्थीहरूलाई पाठ सिक्न अभिप्रेरित गर्न सकिन्छ।
शिक्षक साथीहरू, आज सृजनात्मक कला शिक्षणमा हामीसँग उपलब्ध हुने सामग्रीको प्रयोग गरेर रङहरू कसरी बनाउन सकिन्छ भन्ने विषयमा कुरा गर्नेछौ। रङ थरी थरीको हुन्छन्, रातो, पहेँलो, निलो, कालो, सेतो, हरियो आदि।
बालबालिकाहरूलाई रङ भर्ने काम साह्रै रमाइलो लाग्दछ र यो रङसँग काम गराउनु भनेको उनीहरूको सृजनात्मक क्षमताको विकास गर्नु हो।
धेरै विद्यालय तथा घरहरूमा बजारका रंगहरू किन्न नसक्ने अवस्थाले गर्दा बालबालिकाहरूलाई रंग भर्ने क्रियाकलापबाट वञ्चित गराएको पाइन्छ। रंगलाई प्राथमिक र दोस्रो रंग गरी दुई थरीमा विभाजन गरिएको छ, जसमा प्राथमिक स्तरका रंग भनेको रातो, निलो र पहेँलो हो, जुन रंग प्राकृतिक हो र यसलाई कुनै रंग मिसाएर बनाउन सकिँदैन। दोस्रो स्तरका रंग भनेको प्राथमिक रंगलाई मिसाएर बनिने रंगहरू हो, जस्तै हरियो, गुलाबी र बैजनी रंग। त्यस्तै प्राथमिक र दोस्रो स्तरका रंगहरूलाई मिसाएर पनि रंगहरू बन्दछ।
आज हामीलाई अनिवार्य चाहिने प्राथमिक रंगहरू बनाउन सिक्नेछौ। यसका लागि तपाईँलाई अघि भने जस्तै अबिर, केसरी निल वा निलो रंग र एक सानो बट्टा फेभिकोल अथवा दुई गिलास माड, छवटा कचौराहरू र चलाउन छवटा बुरुस अथवा चम्चा अथवा लट्ठी र एक जग पानी अगाडि राख्नु भएको होला, होइन त?
यदि यी सामानहरूको व्यवस्था गर्न सकिएको छैन भने तपाईँहरूले रंग बनाउने प्रक्रियालाई आफ्नो कापीमा लेख्नुहोला र पछि सामग्रीको व्यवस्था गरेर रंग बनाउन प्रयास गर्नुहोला, जसले गर्दा आफ्ना बालबालिकाहरूलाई रंग बनाउन र रंग भर्न लगाउन सकिन्छ।
अब एउटा कचौरामा अबिर राख्नुहोला, एउटा कचौरामा केसरी र एउटा कचौरामा निर, करिब आधा कचौरा जति राख्नुहोला।
त्यसमा ठूलो चम्चाको एक चम्चा माड वा फेभिकलका साथै आवश्यक मात्रामा पानी मिसाएर बुरुस, चम्चा अथवा लट्ठीका टुक्राले मजाले चलाउनुहोस्।
यसरी बनाएको रंग धेरै बाक्लो र पातलो हुनु हुँदैन, ठिक्क रंग जस्तै रंग लगाउन मिल्ने हुनुपर्दछ, जस्तै तुप तुप चुहिने। अब हामीसँग रातो, पहेँलो र निलो रंगहरू बन्छन्, जसलाई प्राथमिक रंगहरू प्राइमरी कलर भनिन्छ। जुन रंग प्राकृतिक हो यसलाई कुनै रंग मिसाएर बनाउन सकिँदैन।
अब एउटा कापीको पाना वा कापी लिनुहोला र त्यसमा बनाएको रातो, पहेँलो र निलो रंगहरूको प्रयोग गरेर कुनै एउटा चित्र बनाउनुहोला।
अब एउटा कापीमा यी रंगहरू मध्ये रातो रंग भर्नुहोला, त्यसमा पहेँलो रंग माथि लगाउनुहोला। यसरी गर्दा सुन्तला रंग बन्दछ।
त्यस्तै पहेँलो रंग माथि निलो रंग भर्नुहोला, यसबाट हरियो रंग बन्दछ।
त्यस्तै निलो रंग माथि रातो रंग भर्नुहोला, यसबाट बैजनी रंग बन्दछ।
त्यस्तै एउटा कापीका पाना वा कापीमा गुलाबी र निलो रंग,
गुलाबी र रातो रंग,
गुलाबी र पहेँलो रंग,
हरियो र रातो रंग,
हरियो र पहेँलो रंग,
हरियो र निलो रंग,
बैजनी र पहेँलो रंग,
बैजनी र निलो रंग,
अनि बैजनी र रातो रंग मिलाएर हेर्नुहोला के कस्तो रंग बन्दो रहेछ, अनुभव गर्नुहोला।
यसरी नै तपाईँले अरू रंगहरू बनाउने प्रयास पनि गर्नुहोला। यसरी हामीले हाम्रो घर र विद्यालयमा विद्यार्थीहरूलाई रंग बनाएर रंग चलाउन लगाएर चित्रकला गराउन सकिन्छ।
यस्ता क्रियाकलापबाट उनीहरूले रंगको बारेमा धेरै जानकारी हासिल गर्नुका साथै चित्रकलाद्वारा आफ्नो सृजनात्मक क्षमताको विकास पनि गर्न सक्ने हुन्छन्। यसरी काम गराउँदा उनीहरू रमाउने मात्र नभएर सिकेका कुराहरू पछिसम्म पनि सम्झिरहने हुन्छन्।
शिक्षक साथीहरू, आज हामी शिक्षा दर्शन अन्तर्गत अभिभावक र विद्यालय बीचको सम्बन्ध किन र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा कुराकानी गर्नेछौ।
यस बारेमा रातोबंगला स्कूलका निर्देशक र रातोबंगला फाउन्डेशनका अध्यक्ष डाक्टर शान्ता दीक्षितबाट सुनौ।
नमस्कार। अभिभावक र स्कूलको सम्बन्ध कस्तो हुनुपर्छ भनेर सोध्दै हुनुहुन्छ, त्यो एउटा एकदम गहन प्रश्न हो। तर त्यो प्रश्नको जवाफ दिनुभन्दा अगाडि मलाई के भन्न मन लाग्यो भने, किन अभिभावक र स्कूलको सम्बन्ध राम्रो हुनुपर्छ भनेर बुझ्नुपर्छ। हामी सबैले राम्ररी बुझि नसकेको कुरा के हो भने, विद्यालय, शिक्षक, अभिभावक, प्रधानाध्यापक सबैले मिलेर बच्चाको लागि राम्रो वातावरण बनाउने हो, ताकि उसको उत्तरोत्तर प्रगति होस् र उसलाई चाहिने जति सबै सिपहरूको विकास होस्। आफ्नै काम गर्दा गर्दै हामीले बिर्सिरहेको हुन्छौँ कि विद्यार्थीलाई के के चाहिन्छ र किन चाहिन्छ र हामीले उसलाई कसरी यो कुराहरू दिने भनेर अभिभावकसँग कुरा भयो भने अभिभावकले जानेको सबै कुराहरू शिक्षकलाई बताउन सक्छन्। जस्तो बच्चाको आनी बानी, उसको रुचि, उसलाई के गर्न मन लाग्छ, उसले घरमा कोसँग खेल्छ, कसरी खेल्छ र के कुरामा उसले घरमा सघाउँछ, उसलाई के कुराले चित्त दुख्छ र के गर्यो भने ऊ खुसी हुन्छ। यस्ता कुराहरू शिक्षकले अभिभावकबाट बुझे भने विद्यार्थीलाई खुसी पारेर पढाउन एकदम सजिलो हुन थाल्छ। किनभने शिक्षकले विद्यार्थीलाई अब बुझेको हुन्छ र विद्यार्थीलाई पनि अभिभावक र शिक्षकले दुवैले उसलाई माया गर्छन्, उसको भलो चाहन्छन् र उसले नजानेको कुरा अप्ठ्यारो भएको बेलामा उसलाई राम्रोसँग सिकाइदिन्छन् भनेर बच्चा पनि ढुक्क पर्छ। दुवै पक्षले विद्यार्थीलाई चिन्यो भने र उसको हितको लागि निर्णय गर्न थाल्यो भने हाम्रो कक्षालयहरूमा साँच्चीकै बाल केन्द्रित सिकाइ हुन थाल्छ। यो त भयो किन अभिभावक र शिक्षकले एकअर्कासँग काम गर्नुपर्छ भन्ने कुरा। अब कसरी गर्ने भनेर एक दुईटा कुराहरू गरौँ है त। शिक्षकले अभिभावकलाई कहिले कहिले भेट्ने र कस्तो अवस्थामा भेट्ने भन्ने कुरामा सबभन्दा पहिला त कक्षा सुरु हुनुभन्दा अगाडि, शैक्षिक सत्र सुरु हुनुभन्दा केही दिन अगाडि नै शिक्षकले त्यो कक्षामा आउने विद्यार्थीहरूको अभिभावकलाई एक्लै एक्लै अथवा सासानो समूहमा भेट्नुपर्छ। यस्तो भेटघाटको मूल लक्ष्य चाहिँ कस्तो कस्तो विद्यार्थीहरू कक्षामा आउने रहेछन्, उनीहरूको बानी व्यवहार कस्तो छ, उनीहरूको रुचि कस्तो छ, उनीहरूको घरको व्यवहार कस्तो छ, आफैले घरमा गर्न सक्ने काम उनीहरूको के हो, के अराइएको छ उनीहरूलाई र उमेर अनुसार उनीहरूले के गर्न सक्छन् या सकेका छैनन् भन्ने जस्तो कुराहरू अभिभावकसँग शिक्षकले कुरा गर्ने। यस्तो एउटा छलफलले गर्दाखेरि शिक्षकले विद्यार्थीहरूलाई कक्षामा आउनुभन्दा पहिला नै चिनिसकेको जस्तो भान हुन्छ र उनीहरूसँग राम्रो काम गरेर अगाडि बढ्ने वातावरण सृजना हुन्छ। त्यस्तै गरेर शैक्षिक सत्र सुरु भएको केही दिन भित्रैमा अभिभावकहरूलाई बोलाएर शिक्षकले एउटा बैठक चलाउनु पर्छ। यो बैठकमा शिक्षकले यो वर्ष पढाउन खोजेको र यो त्रैमासिकमा पढाउन खोजेको कुराहरू के हुन् र कुन कुन विषयमा के सिपहरूको विकास गराउने हो विद्यार्थीलाई भन्ने कुरा व्यक्त गर्नुपर्छ। त्यस्तै गरेर कक्षाको नियमहरू कसरी पालन गर्ने, कति बेला आउनुपर्छ, के लिएर आउनुपर्छ, पौष्टिक खाना कस्तो हुन्छ र पानी किन अनिवार्य छ लिएर आउनलाई भन्ने जस्तो कुराहरू अभिभावकलाई सुनाउनु पर्छ र अभिभावकहरूले कसरी मद्दत गर्न सक्नुहुन्छ भन्ने एउटा खाका बनाउनु पर्छ। जस्तै बच्चाहरूलाई निश्चित ठाउँमा बसेर पढ्ने व्यवस्था गरिदिने, पढाइको लागि सबै चाहिने सर सामग्रीहरूको व्यवस्था गरिदिने, बच्चाले सिक्नुपर्ने सिपहरू विकास गर्नको लागि कस कसले कहिले कहिले सघाउने भन्ने कुरा निर्णय गर्ने, बच्चालाई विशेष ध्यान दिएर केही कुरा सिकाउनु पर्नेछ भने त्यो कसको जिम्मेवारी हुन्छ र विद्यार्थीले घरमा के काम गर्ने, उसले घरमा काम सघाउने तालिका पनि बनाउनु पर्छ र अभिभावकलाई के पनि थाहा हुनुपर्छ भने बच्चाले एक ठाउँमा बसेर पढिरहने होइन कि उसलाई खेलकुद, कला, वाद्यवादन, गीत, सङ्गीतको पनि महत्व हुन्छ। यस्तो कुराहरू कक्षामा पनि ध्यान दिएको हुन्छ र घरमा पनि कसरी यसलाई अझ अगाडि लग्ने भन्ने कुराहरू पनि गर्नुपर्छ। यी सबै कुराहरू बुझेपछि अभिभावकहरूले पनि यो सबै कुरा आफ्नो बच्चालाई पुर्याउन खोज्छन् र तत्पर हुन्छन्। तर यी सबै कुराहरू गर्नुपर्छ भन्ने अभिभावकलाई थाहा पनि नहुन सक्छ। त्यसैले अभिभावक र शिक्षकको सम्बन्ध एकदम रमाइलो, प्रगाढ र आपसी सम्मानमा आधारित हुनुपर्छ। अभिभावक बच्चाको बारेमा विज्ञ हो र शिक्षकलाई त्यति कुरा बच्चाको थाहा हुँदैन भने अभिभावकले पनि कहिले पनि शिक्षकको ठाउँ लिन सक्दैन। त्यसैले दुवैजना मिलेर काम गरे भने बच्चाको लागि एकदम सहज हुन्छ। अनि कक्षा सञ्चालन भइसकेपछि शिक्षकले थरी थरीको सिपहरू बच्चालाई सिकाउन खोज्नुहुन्छ र यो गर्दाखेरि कुन कुन अभिभावकले के कुरामा कक्षामा आएर सिकाउन सक्नुहुन्छ भनेर एउटा तालिका बनाएको हुन्छ र त्यो तालिका अनुसार अभिभावकलाई आएर कक्षामा बच्चाहरूसँग अन्तर्क्रिया गरी उनीहरूलाई सिकाउने वातावरण बनाउन सकिन्छ। अभिभावकहरू कक्षामा आएर सिकाउने बेलामा शिक्षकले अभिभावकलाई कसरी सिकाउनु पर्छ होला भनेर ध्यान गरिदिनु पर्छ। किनभने अभिभावक त विज्ञ हो आफ्नो सब्जेक्टमा, उनीहरू शिक्षक त होइन। त्यसैले मिलेर काम गर्नुपर्छ। अभिभावकहरू स्कुलमा आइरहने वातावरण भयो भने अभिभावक र स्कुलको सम्बन्ध एकदम नजिकैको हुन्छ र स्कुलको हिसाबमा पनि अभिभावकहरू स्कुलमा आइरह्यो भने स्कुलमा पनि सबै कुरा व्यवस्थित हुनुपर्छ र झेप्पाइते हुँदैन र यो पनि बच्चाको लागि राम्रो हुन्छ। सामान्यतया हरेक त्रैमासिकको प्रगति विवरण छलफल हुने बेलामा शिक्षक र अभिभावकको भेट हुन्छ, तर योभन्दा अरू चाहे भने शिक्षकले पनि अभिभावकलाई बोलाउन सक्छ र अभिभावकले पनि शिक्षकलाई बोलाएर बच्चाको प्रगति कस्तो भइरहेको छ, के अरू काम गर्नुपर्छ भनेर एक अर्कालाई प्रश्न गर्न सकिन्छ। र हरेक त्रैमासिकको प्रगति विवरण अभिभावकले शिक्षककै मुखबाट सुन्नुपर्छ, न कि एउटा कागजमा उसको प्रगति विवरणको खाका घर पुगोस्। शिक्षकसँगै कुरा गर्न पायो भने अभिभावकले उसले अरू के गर्नुपर्छ, शिक्षकले अर्को त्रैमासिकमा के गरेर बच्चालाई सघाउने र बच्चा आफैले पनि के गर्ने भन्ने कुराहरूको निर्णय लिन सकिन्छ। अझ यस बेला विद्यार्थी पनि ती सामेल भयो भने झन् राम्रो हुन्छ, किनभने विद्यार्थीले आफैले पनि आफूले के राम्रोसँग गर्न सकिरहेको छ, के गर्नलाई गाह्रो छ र केमा उसलाई सहयोग चाहिन्छ भनेर सानैदेखि आफ्नो कुराहरू प्रष्ट राख्ने उसको बानी बस्छ। कहिलेकाहीँ स्कुलले अभिभावकहरूलाई महत्त्व भएको विषयमा अभिभावकको भेला गराई कार्यशाला पनि गर्न सक्छन्। एउटा उदाहरणको लागि, 3 कक्षाको बच्चाले एकदम असाधारण व्यवहार गर्न थाल्यो घरमा, जहिले पनि रुने र रिसाउने, यो कुराले अभिभावकहरूलाई एकदम चिन्तित बनाएको छ। यस बारेमा छलफल गर्दा अरू अभिभावकहरूले पनि आफूलाई के भइरहेको छ भनेर व्यक्त गर्नुहुन्छ, यो विद्यार्थीलाई कसरी सम्झाउने भन्ने कुराहरू पनि गर्दछन्। अभिभावकै भेलामा के आउन सक्छ भने, विद्यार्थीलाई सायद घरमा आएको सानो बहिनीलाई सबैले माया गरेर उसलाई वास्ता नगरेको भएर उसले अरूको ध्यान आकर्षण गर्नलाई उसले यसो गरेको हो कि, अभिभावकहरूले उसलाई अब एकदम ध्यान दिएर राम्रोसँग उसको कुरा सुन्ने विचार गर्छन्। कुनै पनि अभिभावक विज्ञ नभए पनि आफ्नो अनुभवहरू बाँड्दाखेरि नै कति समस्याको समाधानहरू निस्किन्छन्। यसैले बेला बेलामा अभिभावकको भेला गर्नु एकदम महत्त्वपूर्ण हुन्छ। COVID-19 को महामारी कसरी समाधान गर्ने भन्ने कुरामा पनि विद्यालयले सानो सानो समूहमा अभिभावकहरूलाई बोलाएर कसरी सुरक्षित बस्ने, विद्यार्थीहरूलाई कस्तो खालको ध्यान दिने र उनीहरूलाई के काम गराउने ताकि उनीहरूको सिपको विकास होस् भन्ने कुराहरू पनि छलफल गर्न जरुरी छ। विद्यालयले आफ्नो वार्षिक कार्यक्रम या क्यालेन्डरमा अभिभावकहरूलाई कहिले कहिले विद्यालयमा निम्त्याउने भन्ने कुराहरूको तय गर्ने, जस्तै विद्यार्थीहरूले गरेको केही प्रदर्शनमा खेलकुद दिवस, वातावरण दिवस, नाचगानको प्रदर्शन, नाटक देखाउने बेलामा र उनीहरूले गरेको समाज सेवाको प्रदर्शनी गर्दाखेरि। स्कुलले यदि आफै खाजाको व्यवस्थापन गर्न लागेको छ भने अभिभावकलाई पनि यसमा समावेश गर्न सकिन्छ। एक स्कुलमा SMC र PTA त हुने गरेको छ, तर SMC र PTAले मात्रै सबै अभिभावकलाई प्रतिनिधित्व गरेको छ कि छैन र सबै अभिभावकले चाहिने कुरा सिक्नु भएको छ कि छैन भन्ने पनि निर्ल गर्नुपर्छ। यसको लागि हरेक कक्षामा एउटा कि दुईटा अभिभावक प्रतिनिधि आनेर उनीहरूले आफ्नो कक्षालाई राम्रोसँग सञ्चालन गर्ने वातावरण बनाउन सक्छन्। अन्तमा, यदि विद्यार्थीको प्रगति नै स्कुलको मूल मन्त्र हो भने अभिभावक विद्यालयको अभिन्न अङ्ग हुन् भनेर बुझ्नुपर्छ। उनीहरूको सही सल्लाह, सहयोग र सहकार्यबाट नै विद्यालय बन्दछ। आजलाई यति।
शिक्षक साथीहरू, अब हामी मस्तिष्कको रमाइलो व्यायाम गर्छौँ, तयार हुनुहुन्छ?
यसका लागि तपाईँहरू सजिलो हुने गरी सिधा उभिनुहोस्, अब खुट्टा फटाउनुहोस् र दुवै खुट्टाको बीचमा लगभग 1 फिट दूरी राख्नुहोस्।
तपाईँको दायाँ हात माथि उठाउनुहोस्।
अब तपाईँको बायाँ खुट्टा उठाउनुहोस् र दायाँ हातको कुहिनाले बायाँ खुट्टाको घुँडा छुनुहोस्।
पुनः सिधा उभिनुहोस्।
यही प्रक्रिया बायाँ हात र दायाँ खुट्टामा पनि दोहोर्याउनुहोस्।
पालो पालो गरी यो प्रक्रिया 8-8 पटक दोहोर्याउनुहोस्।
त्यसरी नै अब दायाँ हत्केलाले बायाँ खुट्टाको पैतला छुनुहोस् र बायाँ हत्केलाले दायाँ खुट्टाको पैतला छुनुहोस्। यो प्रक्रिया पनि 8-8 पटक दोहोर्याउनुहोस्।
व्यायामले दायाँ र बायाँ मस्तिष्क र तपाईँको शरीरबीच समन्वय बनाउन मद्दत गर्छ। साथै तपाईँका दायाँ र बायाँ खुट्टाहरूबीच समन्वय बनाउन तथा शारीरिक सन्तुलन कायम गर्न पनि मद्दत गर्दछ।
शिक्षक साथीहरू, तपाईँहरूले यो मस्तिष्कको व्यायाम आफ्नो कक्षाको पाठको सुरुमा, बीचमा वा पाठको अन्त्यमा पनि गराउन सक्नुहुन्छ। असल अभिभावकत्व अन्तर्गत आज हामी साइबर अपराधका बारेमा छलफल गर्नेछौं।
प्रविधिको राम्रो पक्षहरू सँगसँगै अहिले धेरै डरलाग्दो रूपहरू पनि आइरहेको छ। दूरसञ्चार र इन्टरनेटका प्रयोगकर्ता बढ़िरहँदा सँगसँगै यसका दुरूपयोगका घटना पनि बढ़िरहेका छन्। मानिसले प्रविधिको उपयोगमा धेरै अपराधहरू पनि गर्न थालेका छन्। साइबर क्राइम एउटा यस्तो किसिमको अपराध हो जुन विद्युतीय उपकरणहरू जस्तै कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ।
इन्टरनेटको प्रयोग मार्फत गरिने चरित्र हत्या, हिंसा फैल्याउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, अश्लील भिडियोहरू बाहिर ल्याउन मानिसलाई डराई धम्काई गर्ने, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइने क्षति लगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानूनले साइबर अपराध मानेको छ।
साइबर अपराधमा साधारणदेखि ठूला ठूला ठगी र सूचनाहरू चोरी हुने गर्दछ। आउनुहोस् यसका केही उदाहरणहरू सुनाऊ।
हेर न रनु, मेरो बोयफ्रेन्डले उसको र मेरो फोटोहरू नेटमा हालिदिन्छु भनेर जहिले पनि मलाई धम्की दिन्छ। के गर्ने होला, म त हैरान भइसकेँ।
सानो हेर त, तिम्रो फोटोलाई फोटोसप गरेर नेटमा हालेको रहेछ।
ला हो, कसरी मेरो यस्तो फोटो बनायो? अब म के गरौँ, कसरी पायो मेरो फोटो?
सोसल मिडियाका साथीहरू सबै तिमीले राम्रै चिनेका साथी हुन् त?
कति चिनेको छु, कति चिनेकै छैन।
ल अनि जो पाए त्यहीलाई साथी बनाउने हो त? अनि अकाउन्ट पनि प्राइभेट गरेको छैन होला, होइन?
छैन त ला, के हुन्छ र?
अनि तिमीले जो पाए त्यहीलाई साथी बनाएपछि उनीहरूले त्यसको गलत दुरुपयोग गरिहाल्छ नि। आफ्नो अकाउन्ट प्राइभेट राख्नुपर्छ, बुझेनौ? जसले गर्दाखेरि तिमीले चिनेको मान्छेलाई मात्रै तिम्रो अकाउन्ट हेर्न पाउँछ, जसले पाए त्यसले हेर्न पाउँदैन, अनि तिमीलाई यस्तो समस्या हुँदैन नि।
रमन, तँलाई थाहा छ, मैले त यो साइटको गेम खेलेर कति पैसा कमाइसके नि।
हो साँच्ची, मलाई पनि सिकाइदिन।
केही दिनपछि
रमन, म त बर्बाद भएँ नि। त्यो गेम साइटले त मेरो सबै पैसा खाइदियो।
कसरी?
गेममा जितेको पैसा लिन पैसा भएको ब्याङ्क अकाउन्ट नम्बर पठाऊ भन्यो। मैले त बाबाको ब्याङ्क अकाउन्ट नम्बर पठाइदिए, त्यसबाट त सबै पैसा निकाल्यो नि। अब के गर्ने होला? बाबाले थाहा पाउनु भने मार्नुहुन्छ।
तिमी कस्तो मूर्ख त, त्यसरी जसले पनि खाता नम्बर दिने हो त?
म के गरौ, बाबाले थाहा पाइहाल्नुहुन्छ नि, म के गरौ?
नडराउ तिमी, हामी साइबर पुलिसलाई हाम्रो समस्या भनौ, उनीहरूले मद्दत गरिहाल्छन् नि।
आजको युग भनेको सूचना र प्रविधिको युग हो। इन्टरनेटको मद्दतले हामी एउटा ठाउँमा बसेर सारा विश्वको बारेमा जान्न सक्दछौ। इन्टरनेट विकास गर्नेहरूले हामीलाई सुविधा दिए, तर सोचेका पनि थिएनन् होला कि यसबाट पनि अपराध हुन्छ भनेर।
साइबर क्राइममा नयाँ प्रयोगकर्ताहरू सजिलै फस्ने गर्दछन्, विशेष गरी बालबालिकाहरू। प्रविधिलाई हामीले राम्रोसँग सदुपयोग गर्न नसकेको खण्डमा हामी पनि साइबर क्राइमको शिकार बन्न पुग्छौं। त्यसैले बालबालिकाहरूलाई मोबाइल तथा प्रविधिहरू जस्तै इन्टरनेट र सामाजिक सञ्जाल चलाउन दिँदा के गर्न हुन्छ र के गर्न हुँदैन, के कस्ता कुराहरूमा सतर्कता अपनाउनु पर्दछ, साथै यसका राम्रा र नराम्रा कुराहरूको बारेमा पनि जानकारी दिनुपर्दछ।
धेरैजसो बालबालिकाहरू सामाजिक सञ्जाल र इन्टरनेटबाट हुने अपराधका शिकार बन्दछन्। त्यसै गरी उनीहरूलाई इन्टरनेट र सामाजिक सञ्जाल चलाउन दिँदा विशेष सावधानी अप्नाउनुपर्छ। उनीहरूले के कस्ता साइट भिजिट गरिरहेका छन्, को को साथीहरूसँग संगतमा छन् आदि कुराहरूको निगरानी राख्नु पर्दछ। साथै यसको अपराधको लागि कानून पनि बनेको छ भन्ने कुरा बुझ्न र बुझाउनु पर्दछ।
हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। तपाईँहरूले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नुहोस् र आफ्ना चिनेका शिक्षक तथा अभिभावकहरूलाई पनि सुन्न प्रोत्साहन गर्नुहोस्। शिक्षा सम्बन्धी रमाइला कुराहरूमा समावेश हुनका लागि हाम्रो पेजलाई लाइक तथा सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। हामीलाई सम्पर्क गर्न फेसबुक पेज रातो बङ्गला फाउन्डेसनमा लेखी पठाउनुहोस् वा रातो बङ्गला फाउन्डेसन पाटन ढोका ललितपुरमा पत्र पठाउनुहोस् वा radiobalsikai.rbf@gmail.com मा इमेल पठाउनुहोस्। नमस्कार।